پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر سیڈرک فرینکلن, اور فیس بک پر ہمارے پروگرام کو آواز اور تصویروں سے ہم آہنگ کر کے آپ تک پہنچانے کے لیے ہمارے ساتھ تعاون کر رہی ہیں سعدیہ اسد. ہمارا یہ پروگرام پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے. ہماری ویب سائٹ urduvoa.com پر اور اردو وی او اے کے فیس بک پیج پر, جس کا لنک ہے facebook.com/voaurdu, اور یہ لنک آپ کو پروگرام کے فیس بک پیج پر بھی دستیاب ہے, جس کے لنکس ہیں facebook.com/hardamrawahizindagi اور facebook.com/yasmeenjameelvoaurdu, اور ان سبھی لنکس پر اس کی ریکارڈنگ پروگرام کے بعد بھی دستیاب ہوگی, جس سے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں آج کے مہمانوں کے تعارف کے ساتھ. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں امریکہ میں قائم فلاحی اداروں کے ایک بین الاقوامی نیٹ ورک کے تحت یہاں امریکہ میں ایک سال کے تربیتی کورس کے لیے موجود 3 پاکستانی ایٹلس کور فیلوز. ہمارے مہمان ہیں امریکی دارالحکومت واشنگٹن ڈی سی میں قائم فلاحی اداروں کے ایک نیٹ ورک انٹریکشن میں مینیجر پروگرام سٹینڈرز کے طور پر ایک سال کے لیے وابستہ ایک پاکستانی ایٹلس کور فیلو عمر دل خان, اور ہمارے مہمان ہیں یہاں واشنگٹن میں قائم فلاحی اداروں کے ایک بین الاقوامی نیٹ ورک کے تحت یہاں امریکہ میں ایک سال کے تربیتی کورس کے لیے موجود ایٹلس کور فیلو عابد حسین سید, اور ہماری مہمان ہیں امریکی ریاست میری لینڈ میں قائم ایک فلاحی ادارے ڈیزاسٹر اکاؤنٹیبلٹی پروجیکٹ سے ایک سال کے لیے وابستہ ایٹلس کور فیلو شہزا خان. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ہمارے مہمانوں کی تصاویر کے سنگ سنگ سننے کے لیے ہمارے لنکس ہیں facebook.com/voaurdu اور facebook.com/hardamrawahizindagi اور facebook.com/yasmeenjameelvoaurdu. ہمارے مہمان موجود ہیں واشنگٹن ڈی سی سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم عمر دل خان صاحب.
وعلیکم السلام.
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا. السلام علیکم عابد حسین سید صاحب.
جی وعلیکم السلام یاسمین جمیل.
بہت شکریہ پروگرام کے لیے وقت نکالنے کا. اور السلام علیکم شہزا خان.
وعلیکم السلام.
بہت شکریہ آپ کا ہمارے پروگرام کے لیے وقت نکالنے کا. تو گفتگو کا آغاز کریں گے عمر دل خان آپ سے.
جی
آپ ہمارے سننے والوں کو بتائیے کہ کس طرح سماجی خدمت کے شعبے سے وابستہ لوگوں کو اپنے شعبوں میں اپنی کارکردگی بہتر بنانے کے لیے امریکہ میں قائم فلاحی اداروں کا ایک نیٹ ورک ایٹلس کور یہ موقع فراہم کر رہا ہے کہ وہ 1 سے 1.5 سال کے لیے امریکہ آئیں اور اپنے شعبے سے متعلق کسی ادارے کے ساتھ کام کریں اور واپس جا کر پاکستان میں اپنی اور اپنے ادارے کی کارکردگی کو بہتر بنائیں. تو بتائیے کہ یہ ادارہ کس طرح کام کرتا ہے.
جی ایٹلس کور جو ہے وہ 2006 سے کام کر رہا ہے, اور وہ پوری دنیا سے این جی او جو سیکٹر ہیں سوشل سیکٹر وہاں سے لوگوں کو یو ایس میں لے کے آ رہے ہیں اور آسٹریلیا میں بھی. تو ابھی تک 10 سالوں میں ایٹلس کور جو ہے مور دین 500 فیلوز کو یو ایس میں یہاں پہ وہ لا چکے ہیں, اور وہ ڈفرینٹ این جی اوز میں فلاحی اداروں میں یہاں پہ کام کر رہے ہیں ٹریننگ کر رہے ہیں. تو ابھی تک جو ہے تقریباً 83 ڈفرینٹ کنٹریز سے فیلوز آئے ہیں مور دین 500, اور وہ ڈفرینٹ اداروں میں یہاں پہ سرو کر رہے ہیں.
اچھا تو جو ان ملکوں میں پاکستان بھی شامل ہے.
جی بالکل.
اور اس کے لیے عمر کی کیا شرط ہے اور تعلیم کی کیا شرط ہوتی ہے جن کو یہ سلیکٹ کرتے ہیں؟
تعلیم کی جو شرط ہے وہ بیچلر ڈگری ہے اور ایج جو ہے وہ 35 سال ہے.
اچھا 35 سال تک ہونا ضروری ہے کہ اس کی عمر ہو. اور اس کے علاوہ اور کیا شرائط ہوتی ہیں جن کو پورا کرنے کے بعد ایٹلس کور کے لیے کوئی اپلائی کر سکتا ہے؟
हाँ, अटलस स्कोर के लिए जरूरी है कि उनका एक्सपीरियंस जो है वो 2 साल या दो साल से ज्यादा हो, और इस फेलोशिप को कंप्लीट करने के बाद ये शर्त है कि वो 2 साल के लिए वापस जाएंगे और अपने मुल्क की खिदमत करेंगे इसी सेक्टर में।
अच्छा, तो अप्लाई करने का तरीका क्या होता है?
अप्लाई करने का तरीका ये है कि उनका फर्स्ट एक है, उसको कहते हैं शॉर्ट फॉर्म या एलिजिबिलिटी फॉर्म। उसमें आपके जो पर्सनल डिटेल होते हैं वो आपने लिखने होते हैं, और उसमें आपने अपने बायोग्राफी लिखनी होती है जिसमें आपका एक्सपीरियंस है, लेकिन वो बड़ा शॉर्ट फॉर्म होता है। उसको उस फॉर्म को फिल करने के बाद आपको ना एक ईमेल आ जाती है क्या आप एलिजिबल है या नहीं। अगर आप एलिजिबल है तो आपको एक सेकेंड फॉर्म के लिए इन्वाइट किया जाता है जो बहुत लंबा फॉर्म है। उसमें डिफरेंट क्वेश्चन आपसे पूछे जाते हैं, फॉर एग्जाम्पल आपकी जितनी भी एक्सपीरियंस है वो आपने लिखनी होती है। आपसे पूछते हैं आप क्यों आना चाहते हैं अमेरिका में, और आपका जो प्लान है वो क्या है वापस जाने का। और तीसरी बात यह है कि वो आपसे ये भी पूछते हैं कि हम आपको क्यों सेलेक्ट करें। तो वो चीजें हैं जो आप मैं सजेस्ट करूंगा कि वो बड़े स्ट्रांग लिखे, और उनका प्लान जो है वो भी बड़ा परफेक्ट हो कि हम वापस जा रहे हैं अपने मुल्क में और अपने कंट्री को सर्व करना है।
तो जब वो यहाँ आते हैं अमेरिका में सेलेक्ट होकर, तो पूरी दुनिया से आप बता रहे थे कि बहुत कम लोग सेलेक्ट होते हैं, 4-5 हज़ार एप्लीकेशंस में से कुल 25 लोगों को एक ग्रुप में सेलेक्ट करते हैं।
जी बिल्कुल, ये सर्कल जो होता है पूरे साल चलता रहता है और हर 4 महीने बाद वो सिलेक्शन करते हैं। एप्लीकेशन तो बहुत ज्यादा हो, तकरीबन 3-4 हज़ार 5 हज़ार लोग अप्लाई करते हैं, फिर उसमें से जो है फाइनल तकरीबन 20-25 लोग सेलेक्ट हो जाते हैं एक क्लास में। मैं क्लास 21 में आया था तो हम 23 लोग हैं अपने क्लास में। तो उनका जो सिलेक्शन का रेशियो है वो बड़ा टफ है, मेरिट बड़ा टफ है उसमें। वो तकरीबन एक बंदे की सिलेक्शन के जो चांसेस है वो 2% होते हैं, लेकिन वो फिर भी डिपेंड करता है आपके स्किल्स पे। ऐसे इदारे हैं, फॉर एग्जांपल मैं एजुकेशन सेक्टर में काम करता हूँ, तो मैं भी एक ऐसा इदारा यहाँ पे जो मेरे स्किल उनसे परफेक्टली मैच करते हैं, तो मेरा चांस बनता है कि मैं सेलेक्ट हो जाऊं।
तो इसका मतलब ये कि जो एटलस स्कोर के लिए लोग मुंतखब होते हैं वो पहले ही किसी शोबे में कम से कम 10 साल तक का तजर्बा उनके पास होता है, 2 से 10 साल तक का, जिसकी बेस पर वो मैच करते हैं उनको उन इदारों से जो उनको यहाँ पर अपने जिनकी मेजबानी वो कर सकें।
जी तो, बिल्कुल, अगर यस्मीन में जरा उसका और भी ये प्रोसेस बता दो। अगर आप दूसरा वो फॉर्म फिल करते हैं, आपका तो एक्सपीरियंस जरूर होना चाहिए 2 से 10 साल, तो आप जब सेकंड फॉर्म को फिल करते हैं तो अगर आप फर्दर एलिजिबल हैं तो आपको एक स्काइप कॉल आ जाती है, स्काइप इंटरव्यू के लिए आपको इनवाइट करते हैं। जब वो स्काइप इंटरव्यू हो जाती है, अगर वो आपने पास की तो आपको वो कंसीडर करते हैं एज ए सेमीफाइनलिस्ट। आप एक बार सेमीफाइनलिस्ट हो गए तो आपका जो प्रोफाइल है वो उनके पास रिकॉर्ड में होता है, और आप जो है ना मिनिमम 3 साल के लिए किस कोई भी होस्ट इदारा जो है फलाही इदारा आपका प्रोफाइल जो है ना उठा सकता है और आप उसमें सेलेक्ट हो सकते हैं। फिर फॉर एग्जांपल किसी इदारे को यहाँ पे किसी फलाही इदारे को फेलो चाहिए तो वो एटलस स्कोर को उसके जो TOR होते हैं जिसके रिक्वायरमेंट्स है वो भेज देते हैं एटलस स्कोर को, और फिर एटलस स्कोर जो है ना वो मैच करता है उन प्रोफाइल्स के साथ, फेलोज के साथ, कि जिनकी उनके साथ रिलेवेंट एक्सपीरियंस हो। तो फिर उनमें से तकरीबन 3 से 5 बंदों को वो शॉर्टलिस्ट करते हैं इंटरव्यू के लिए। होस्ट ऑर्गेनाइजेशन जो होता है, फलाही इदारे जो होते हैं, तो वो उन 3 से 5 कैंडिडेट्स को इंटरव्यू करता है, फिर उनमें से एक को सिलेक्ट करता है।
तो लेकिन हमारे सुनने वालों को ये बताएं कि आखिर वो क्यों बुलाते हैं दुनिया भर से जो बेहतरीन उभरते हुए लीडर्स होते हैं किसी भी शोबे के, तो यहाँ के जो इदारे हैं उनको क्यों मधु करते हैं, उनको क्या फायदा होता है?
ये एटलस स्कोर जो है ना ये 2-way प्रोग्राम है। 2-way का मतलब मेरा ये है कि ये इंडिविजुअल फेलोज को भी फायदा है, फेलोज के कंट्री को भी फायदा है, और इन इदारों को भी फायदा है, क्योंकि यहाँ पे जो लोग आते हैं बड़े प्रोफेशनल होते हैं, उनका काफी अच्छा एक्सपीरियंस होता है, और यहाँ के इदारे जो होते हैं उनके एक्सपीरियंस से बेनिफिट लेते हैं, और फेलोज जो होते हैं वो सीखते हैं, وہ ڈیفرنس نیو انوویشن نیو اسکل سیکھتے ہیں واپس جا کے اپنے اداروں میں کام کرتے ہیں دوسرے لوگوں کو بھی سکھاتے ہیں. تو یہ ایک ٹو وے لائک پروگرام ہے.
تو اس میں جو ایٹلس کور کا جو منتخب ہو کر آتا ہے کینڈیڈیٹ اس کو یہ فائدہ ہوتا ہے کہ وہ یہاں امریکہ کے کسی ادارے کے ساتھ جو لیٹسٹ چیزیں ہیں ٹیکنالوجی کی اور جو لیٹسٹ طریقے ہیں کسی آرگنائزیشن کو اس جس سے وہ متعلق ہے رن کرنے کا وہ سیکھتا ہے. لیکن جب وہ اپنے ملک سے یہاں پر آتا ہے تو اپنے ملک سے جو نئی چیزیں ہوتی ہیں جو یہاں کے اداروں کے لیے نئی ہوتی ہیں وہ ان کو سکھا کر واپس جاتا ہے.
جی بالکل
بالکل. تو بے حد شکریہ. لیکن ایک اب سوال یہ رہ گیا کہ یہاں آ کر پھر انہیں کیا کیا سہولیات ملتی ہیں؟
ان کو یہ سہولیات ہیں کہ لائک آپ کے جو ٹکٹس ہیں فلائٹس وہ ایٹلس کور دیتے ہیں آپ کو, آپ کو ہاؤسنگ بھی پرووائڈ کرتے ہیں, آپ کے جو اسٹائپنڈ ہوتا ہے اس سے وہ کاٹ دیتے ہیں, آپ کے منتھلی ہاؤسنگ رینٹس وہ کاٹ دیتے ہیں. اور دوسری بات یہ ہے کہ اور جو بہت زیادہ فیسلٹیز ہیں وہ آپ کو ٹریننگز بھی دیتے ہیں, آپ کو ڈفرینٹ اپرچونیٹیز دیتے ہیں. لائک میں گیا یونائٹیڈ نیشنز جنرل اسمبلی پہ میں گیا ہوں, میں ورلڈ بینک کے کانفرنسز پہ گیا ہوں, یہاں پہ اتنے اپرچونیٹیز ہوتے ہیں, اتنے اپرچونیٹیز کے لائک آپ سوچتے ہیں کہ میں کس کو سلیکٹ کروں.
تو وہ تمام جو اپرچونیٹیز ہیں ایکسپوجر آپ کو دیتے ہیں امریکہ کی زندگی کے ہر شعبے کا ہر پہلو کا. تو لیکن آپ یہ بتائیے کہ آپ کو کیسے پتا لگا تھا, آج ہمارا پروگرام دنیا بھر میں لوگ سن رہے ہیں اور بہت سے فلاحی اداروں کے منتظمین سن رہے ہوں گے, اس میں کام کرنے والے لوگ بھی سن رہے ہوں گے, لیکن بہت سے لوگوں کو نہیں پتا کہ ایٹلس کور کہاں موجود ہے اور اس میں اپلائی کرنے کا کیا طریقہ ہے. آپ کو کیسے پتا لگا تھا اس ادارے کے بارے میں؟
جی بالکل, میں پشاور میں تھا اپنے ادارے میں, تو میرا ایک دوست ہے عدنان, اس نے شیئر کیا تھا فیس بک کے پہ, میں نے ایک فیلوشپ کے لیے اپلائی کیا, انہوں نے مجھے شارٹ لسٹ کیا. پھر میں نے اسے پوچھا کہ کون سا فیلوشپ ہے, اس نے کہا ہے ایٹلس کور. پھر میں نے جا کے ڈائریکٹ اپلائی کیا اور اپلائی کرتے ہی انہوں نے مجھے سیکنڈ فارم کے لیے شارٹ لسٹ کیا. سیکنڈ سے پھر اسکائپ انٹرویو بھی ہو گئی اور لکیلی ہم دونوں جو ہے نا وہ میرا دوست اور میں دونوں ایک ہی ادارے نے ہم دونوں کو انٹرویو کیا اور میرا گڈ لگتا کہ میں سلیکٹ ہو گیا اور وہ نہیں ہوا
جس نے آپ کو بتایا تھا.
ہاں
تو اسے کہتے ہیں کہ اس میں قسمت کا بھی دخل ہوتا ہے, جس کا دانا پانی جہاں کہیں ہے جب کبھی ہے اسے آنا ہوگا. تو بھائی ان کے ساتھ اب کیا کریں, سارے افسوس کریں کہ بھائی
اچھا وہ بڑا اچھا دوست ہے وہاں پہ جاب ہے اس کا, تو وہ بھی ٹرائی کرتا ہے اب,
تو انشاءاللہ وہ اگلے پروگرام میں کسی میں آ سکیں گے. تو اب گفتگو میں شامل کریں گے, آپ سے مزید گفتگو بھی ہوگی اور اس ادارے کے بارے میں جس کے ساتھ آپ وابستہ ہیں ہم بات کریں گے. لیکن ہمارے ساتھ شہزاد خان موجود ہیں اس وقت ٹیلی فون پر اور واشنگٹن ڈی سی سے, اور میری لینڈ میں ان کا ادارہ ہے جس کے ساتھ یہ وابستہ ہیں, تو ان سے بات کرتے ہیں. السلام علیکم شہزاد خان ایک بار پھر. اچھا تو بتائیے کہ آپ کو کیسے معلوم ہوا تھا ایٹلس کور کے بارے میں اور پھر آپ نے کیسے اس میں اپلائی کیا اور آپ ان کی کن کن شرائط پر پوری اترتی تھیں کہ آپ کو دنیا بھر سے 5,000 سے زیادہ اپلائی کرنے والوں میں سے منتخب ہونے والے کل 25 فیلوز میں شامل کیا گیا؟
ضرور یاسین, میری سٹوری بالکل اگزیکٹلی عمر والی ہے. اچھا میری ایک دوست نے یہ ریکمینڈ کیا تھا, شیئر کیا تھا میرے ساتھ, اس نے بتایا تھا کہ اس طرح سے ایک فیلوشپ ہوتی ہے اور اس نے بھی اپلائی کیا, میں نے بھی اپلائی کیا اور اسی طرح انفارچونیٹلی اس کا نہیں ہوا, لیکن آئی ایم ہوپنگ کہ اگلے سال یا کسی اور بیچ میں ہو جائے گا. تو یہی جو شرائط بتائیں بیسکلی کہ کم از کم 2 سال کا ایکسپیرینس این جی او سیکٹر میں ہونا ضروری ہوتا ہے اور دوسرا آپ کے پاس بیچلرز ڈگری کم از کم ہونی چاہیے. تو وہی جو شرائط ہیں ان پہ میں پوری اتری اور یہ بہت ہی اچھا اور انٹرسٹنگ ایکسپیرینس ہے. اس میں یہ ہے کہ آپ ایک سال یہاں آتے ہیں, کسی نہ کسی ادارے کے ساتھ منسلک ہوتے ہیں اور پھر آپ واپس جاتے ہیں اور آپ کو واپس جا کے کام کرنا ہوتا ہے. کیونکہ اس سے پہلے پاکستان میں ہی کام کر رہی تھی, ڈیولپمنٹ سیکٹر میں ہی کام کر رہی تھی, تو مجھے شوق تھا کہ میں اسی فیلڈ میں رہتے ہوئے کوئی اور ایک اور ایکسپوجر حاصل کروں یا کہیں اور کام کر کے دیکھوں. تو اسی یہی شوق تھا میرا اور اسی میں مطلب آئی کیم اکراس ایٹلس کور اور اس میں میں نے اپلائی کیا اور پھر وہی پورا لمبا پروسیس جو عمر نے ابھی آپ کو بڑی تفصیل کے ساتھ بتایا ہے, اس سے میں گزری تھی اور پھر سلیکشن ہوا اور اب میں یہاں آ گئی.
تو اس کا مطلب یہ ہوا کہ آپ نے جو پاکستان میں پلاننگ کمیشن میں کام کیا تھا, یو این ڈی پی میں کام کیا تھا, چائنا اکنامک کوریڈور کے پروجیکٹ کے ساتھ کام کیا تھا مختلف حیثیتوں میں, تو ان اداروں کے ساتھ آپ کی وابستگی ایک ذریعہ بنی ایٹلس کور کے آن جاب تربیتی پروگرام کی اور
بالکل
اور کچھ اس کے لیے آپ نے کچھ ایکسٹرا محنت بھی کی.
हाँ जी बिल्कुल, क्योंकि ये बहुत ही कम्पेटिटिव प्रोग्राम है. जैसे उमर ने बताया कि 2% जो होता है वो एक्सेप्टेंस रेट होता है, यानी कि आपके चांसेस तकरीबन 2% होते हैं. तो ये बहुत ही कम्पेटिटिव एक प्रोग्राम है, और इसमें प्रेफर करते हैं उन लोगों को जो अपने अपने ममालिक में कोई इसी तरह का इम्पैक्टफुल काम कर चुके हैं, किसी ऐसी ही किसी इदारे के साथ मुंसलिक रह चुके हैं जो कि और या किसी ऐसे प्रोजेक्ट में रह चुके हैं जो कि यू नो फलाही एक प्रोजेक्ट है. तो मेरा फॉर्चुनेटली मैं भी इस तरह के कुछ प्रोजेक्ट्स के में मैंने काम किया हुआ था और एक्सपीरियंस था. और उसी को आपको बेसिकली आई थिंक ये एक टिप भी है उन लोगों के लिए जो देख रहे हैं कि आप जब आप अप्लाई करें तो कोई ऐसी चीज़ या कोई ऐसा काम जो आपको लगे कि आप यू नो यूनिक कर रहे हैं और जिसका कि कोई ना कोई लोगों को फायदा हो रहा है और उसका इम्पैक्ट क्या हो रहा है लोगों पे, वो जरूर आप मेंशन करें जब भी आप अप्लाई करें.
ठीक, तो शहजा आपसे भी गुफ्तगू अभी मजीद करेंगे उस इदारे के बारे में जिसके साथ आप यहाँ काम कर रही हैं, लेकिन क्यों ना हम शामिल कर लें आबिद हुसैन सैयद को भी अपने प्रोग्राम में और गुफ्तगू में. आबिद हुसैन, आपकी कहानी क्या है एटलस कोर फेलो बनने की?
जी यास्मीन, मेरी कहानी थोड़ी सी मेरे दोनों दोस्तों से डिफरेंट है, क्योंकि मैं पिछले 6 साल से अक्वामे मुत्तहिदा के कुछ इदारों के साथ पाकिस्तान में काम कर रहा था, और मुझे सीखने का हद से ज़्यादा शौक था और घूमने फिरने का मैं बचपन से बड़ा शौकीन हूँ और नए लोगों से मिलने का. तो इसी शौक की वजह से मुझे ये एक्सपोजर लेना था. मुझे शौक था कि मैं इंटरनेशनल किसी जॉब कहीं पे कोई अप्लाई करूँ किसी इदारे में, और मैं किसी दुनिया का दूसरा हिस्सा भी देखूँ और वहाँ पे देखूँ कि दुनिया में क्या हो रहा है और किस तरह से काम किया जाता है. तो इसी सोच में और इसी तरह से मैं रिसर्च करता रहता था मुख्तलिफ वक्तों पे जब भी टाइम मिलता था इंटरनेट पे, क्योंकि इंटरनेट आजकल रिसर्च के लिए बहुत बड़ा सोर्स है और जो कि अवेलेबल है अब पूरी दुनिया में, उसका अच्छा खासा नेटवर्क है. आप भले गांव में हो, आपके पास अच्छी जो होती है सर्विस और फैसिलिटी होती है. तो मैं बहुत रिसर्च कर रहा था बड़े दिनों से उस पर, और फाइनली मैंने कुछ ऑप्शंस निकाले थे फेलोशिप्स के, लेकिन सबसे बेहतरीन जो मैंने अपने लिए बेस्ट मैच समझा वो मैंने एटलस कोर को समझा, क्योंकि उसके लिए स्टेप्स तो ऑब्वियसली बहुत मुश्किल थे जैसे मेरे दोस्तों ने मेंशन किया, लेकिन बहुत ही अच्छा प्रोग्राम लगा मुझे इस हवाले से कि आपको ये डायरेक्ट जो है ना यूनाइटेड स्टेट्स, मेक्सिको या ऑस्ट्रेलिया में अपॉर्चुनिटी मिल सकती है काम करने के लिए बहुत बड़े इदारों के साथ, क्योंकि आपको पता है कि दुनिया के बड़े बड़े फलाही इदारे उनके हेडक्वार्टर्स यहाँ पे यूनाइटेड स्टेट्स में है. तो इसी बात को लेके मैंने एटलस कोर में अप्लाई किया उस गूगल सर्च के थ्रू, और लकीली उन्होंने मुझे शॉर्टलिस्ट किया और मैं भी इसी सारे लंबे प्रोसेस से गुजरा. लेकिन कुछ अरसे तक उनको मेरे लिए कोई मेजबान इदारा ना मिल सका, तो फिर उन्होंने मुझे रिग्रेट भी किया था, जो कि हमें बर्दाश्त करना चाहिए. समटाइम्स ऐसा होता है, कुछ ऐसे दोस्त होते हैं जिनको बड़ी जल्दी होती है कि ये प्रोसेस जल्दी से पूरा हो जाए और मैं बस पहुंच जाऊं वहां पे. ऐसा नहीं होता, कभी कभी फेलोज को 2 साल इंतजार करना पड़ता है, कभी कभी उससे कम करना पड़ता है, लेकिन इंतजार करना अच्छा होता है ताकि आपको अच्छा इदारा और अच्छा मैच मिल जाए आपके लिए, बजाय जल्दी करने के कि एटलस कोर आपको प्रोग्राम से फारिग कर दे. तो मैंने इंतजार किया था कोई 6 महीने, और उसके बाद फिर मेरा अपने इदारे के साथ यहाँ पे इंटरव्यू हुआ. और मैं चूंकि फील्ड में मॉनिटरिंग एंड इवेल्युएशन और फील्ड रिसर्च का काम करता था, तो यहाँ पे उन्होंने मुझे रिसर्च का ही काम दिया है, लेकिन ये टोटली चेंज काम है जो मैं समझूंगा कि मेरे लिए एडिशनल काम होगा जो मैं यहाँ पे कर रहा हूँ, और उससे बहुत ही ज्यादा बेनिफिट होगा मेरे पर्सनल करियर के हिसाब से भी, और वापस जाके मैं जिन इदारों के साथ काम करूंगा ऑब्वियसली उनको बहुत फायदा होगा,
उनको भी फायदा होगा. तो भाई कहानी आप तीनों की हमारे सुनने वालों ने सुनी, और लेकिन आपने वो चीज मिस कर दी कि आपको आपने हरदम रवा है जिंदगी में एटलस कोर के मेहमानों को सुना
मैं,
था
मैं
तो इस तरफ आपको लाना चाह रही थी और आप नहीं आ रहे.
मैं शेयर करूंगा कि ड्यूरिंग माय रिसर्च, जब मैं रिसर्च कर रहा था कि ये एटलस कोर प्रोग्राम क्या है और किस तरह से इसमें जो है ना हम पार्टिसिपेट कर सकते हैं और किस तरह से हम सिलेक्ट हो सकते हैं, तो मैं जब गूगल कर रहा था तो मुझे यही आपका जो है ना ऑडियो रिकॉर्डिंग का लिंक मिला था, जिसमें आपने हमारे एक पुराने एटलस कोर के फेलो यूनुस चौधरी का इंटरव्यू किया था, और वो इंटरव्यू मैंने मुकम्मल सुना, ना सिर्फ एक बार सुना बल्कि 2 या 3 बार रिपीट करके सुना. जो भी उन्होंने अच्छे अच्छे सजेशंस उसमें दिए थे वो मैंने उससे चीजें पिक की और अंडरस्टैंड की, और उसके बाद मैंने अपना सारा जो है वो अपना प्रोफाइल बनाया और एप्लीकेशन का प्रोसेस जो भी करना था उसके बाद मैंने किया था. तो वॉइस ऑफ अमेरिका की ये जो उर्दू सर्विस की ये प्रोग्राम है हरदम रवा है जिंदगी, इसकी बहुत कंट्रीब्यूशन है कि आज मैं यहाँ पे यूनाइटेड स्टेट्स में हूँ।
बेहद शुक्रिया, और हम तवक्को करेंगे कि आज भी बहुत से आबिद हुसैन और बहुत सी शहजाएं और बहुत से उमर हमारा प्रोग्राम सुनकर एटलस कोर के लिए अप्लाई करेंगे, इसके बारे में मालूमात हासिल करेंगे, रिसर्च करेंगे, गूगल करेंगे और हमारे प्रोग्राम को बार बार सुनेंगे, ताकि जब वो इसके लिए अप्लाई करें तो उन्हें वो समझ में आ सके बात ज़्यादा आसानी से, जो आज के प्रोग्राम के मेहमान शहजा खान, आबिद और उमर आपको बता रहे हैं। तो हमारी गुफ्तगू आप तीनों से जारी है, एक ब्रेक का वक्त हो गया है। हमारी प्रोड्यूसर गुलरुख कह रही हैं कि लीजिए एक ब्रेक लेते हैं, तो पहले एक ब्रेक और फिर हम गुफ्तगू को आगे बढ़ाएंगे। वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे आज के मेहमान हैं अमेरिका में कायम फलाही इदारों के एक बैन अल-अक़वामी नेटवर्क के तहत यहां अमेरिका में एक साल के तरबियती कोर्स के लिए मौजूद तीन पाकिस्तानी एटलस कोर फेलोज। हमारे मेहमान हैं अमेरिकी दारुल हुकूमत वाशिंगटन डीसी में कायम फलाही इदारों के एक नेटवर्क इंटरेक्शन में मैनेजर प्रोग्राम स्टैंडर्ड्स के तौर पर एक साल के लिए वाबस्ता एक पाकिस्तानी एटलस कोर फेलो उमर दिल खान, और हमारे मेहमान हैं यहाँ वाशिंगटन में कायम फलाही इदारों के एक बैन अल-अक़वामी नेटवर्क के तहत यहाँ अमेरिका में एक साल के तरबियती कोर्स के लिए मौजूद एटलस कोर फेलो आबिद हुसैन सैयद, और हमारी मेहमान है अमरीकी रियासत मैरीलैंड में कायम एक फलाही इदारे डिजास्टर अकाउंटेबिलिटी प्रोजेक्ट से एक साल के लिए वाबस्ता एटलस कोर फेलो शेजा खान। हमारे मेहमानों के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर हमारे मेहमानों की तस्वीर के संग संग सुनने के लिए हमारे लिंक्स हैं facebook.com/voaurdu और facebook.com/hardamrawahizindagi और facebook.com/yasminjameelvoaurdu। हमारे मेहमान मौजूद हैं वाशिंगटन डीसी से टेलीफोन पर हमारे साथ। गुफ्तगू का अगला मरहला शुरू करने से हम अपने सुनने वालों को ये बता दें कि आबिद हुसैन ने तो हरदम रवाह जिंदगी का जो प्रोग्राम सुना था उस पर सिर्फ ऑडियो दस्तियाब थी, लेकिन अब इस प्रोग्राम में ये एक नई तब्दीली आई है कि इस प्रोग्राम को आप हमारे फेसबुक पेजेस पर भी सुन सकते हैं, उर्दू वे फेसबुक के पेज पर, जहां आप सिर्फ ऑडियो ही नहीं बल्कि हमारे मेहमानों की तस्वीर भी साथ साथ देखते जाएंगे। इस वक्त भी हमारे बहुत से जो सुनने वाले हैं हमारे उर्दू वे के फेसबुक पेज पर मौजूद हैं, उन सबका हम शुक्रिया अदा करते हैं। हमारी प्रोड्यूसर सादिया असद हमारे मेहमानों की तस्वीर के साथ साथ आपको ये प्रोग्राम सुनने में मदद दे रही है, तो उनका भी शुक्रिया अदा करते हैं, और अपने उन सभी सुनने वालों का जो फेसबुक पेज पर इस वक्त हमारे साथ मौजूद हैं। हम प्रोग्राम के बाद उनको ज़रूर जवाब देंगे, लेकिन इस वक्त हम गुफ्तगू को आगे बढ़ाएंगे और बात करेंगे एक बार फिर उमर दिल खान आपसे। तो हमारे सुनने वालों को ये बताइए कि आप जिस इदारे के साथ यहाँ पर मैच किया गया वो इदारा क्या करता है और उसमें आपकी जिम्मेदारियाँ क्या हैं, आप क्या नया सीख रहे हैं और क्या उनको नया आप सिखा रहे हैं?
जी यास्मीन, मैं यहाँ पे वाशिंगटन डीसी में इंटरेक्शन के साथ काम कर रहा हूँ, और इंटरेक्शन जो है वो US बेस्ड ऑर्गेनाइजेशन जो है उसके सबसे बड़ा अलायंस है। उसमें जितने भी इंटरनेशनल NGOs और नेशनल NGOs वो सारे इसी के तहत काम करते हैं, इंटरेक्शन के तहत। और इंटरेक्शन जो है वो एक कन्वीनर है, थॉट लीडर है इन NGOs का, और हमारे जो है टोटल 190 प्लस मेंबर्स हैं। हमारे मेंबर से मेरा मकसद है कि ये NGOs और ये फलाही इदारे जो है वो हमारे मेंबर्स हैं, और ये मेंबर जो है ये पूरी दुनिया में काम करते हैं। और मैं यहाँ पे मेंबरशिप और स्टैंडर्ड्स डिपार्टमेंट में काम करता हूँ एज ए मैनेजर स्टैंडर्ड्स प्रोग्राम।
तो क्या करता क्या है ये इदारा, और पाकिस्तान में भी क्या इसकी कोई ब्रांच है?
इंटरेक्शन तो डायरेक्ट फील्ड में काम नहीं करता, हमारे जितने भी फलाही इदारे हैं वो पूरी दुनिया में काम करते हैं। अब भी पाकिस्तान में जो है ना हमारे 28 प्रोजेक्ट चल रहे हैं, और इंटरेक्शन जो है इन सब NGOs को, इन सब फलाही इदारों को ना एक प्लेटफॉर्म पे ले आते हैं और डिफरेंट जो है वर्किंग ग्रुप्स बना देते हैं, और इन सब फलाही इदारों का जो वॉइस है वो पूरी दुनिया को पहुंचाता है, और US गवर्नमेंट के साथ जो है उसके रिलेशन वो स्ट्रांग होते हैं, और एडवोकेसी भी करता है। इंटरेक्शन और उनको एक प्लेटफॉर्म मुहैया करता है. फॉर एग्जांपल हमारे वर्किंग ग्रुप्स जो है सीरिया के लिए अलग है, सूडान के लिए अलग है, अफगानिस्तान के लिए अलग वर्किंग ग्रुप्स है हमारे. तो इंटरेक्शन एज अ थॉट लीडर है, एज अम्ब्रेला ऑर्गेनाइजेशन है सबके लिए.
तो उसमें एटलस कोर भी शामिल है जिसके जो वो होते हैं नुमाइंदे, वो सेलेक्ट करके इनको साथ अटैच कर देते हैं. तो अब तक आपने क्या नया सीखा यहाँ पर इंटरेक्शन के साथ, जो आप समझते हैं कि आपके लिए पाकिस्तान जाकर बहुत फायदेमंद साबित होगा?
इंटरेक्शन में मैंने बहुत सी चीजें सीखी है. इंटरेक्शन यहाँ के जो स्टाफ हैं, यहाँ के जितने भी मेंबर्स हैं, बड़े जबरदस्त हैं. लाइक ऑल स्टाफ मीटिंग में मुझे मौका देते हैं कि आप मीटिंग को चेयर करें. तो आप में जो कायदाना सलाहियत होती है वो आप में आ जाती है, आप में एक ट्रस्ट आ जाता है. जी. और दूसरी बात यह है कि मैं यहाँ पे बहुत सी चीजें सीख रहा हूँ. यहाँ पे एक सेल्स फोर्स है, ऑनलाइन सॉफ्टवेयर है, जो डेटाबेस है जो पूरे यूएस में चलती है, वो बड़ा जबरदस्त है, वो मैंने सीखा है. और भी बहुत सी चीजें हैं. फॉर एग्जांपल ऑफिस में, पावर पॉइंट में, एक्सेल में, बहुत सी चीजें मैंने उनसे सीखी यहाँ पे.
अच्छा, जो आपको वहाँ पर सीखने को नहीं मिली थी या आपको मौके नहीं मिले थे उनको सीखने का?
जी बिल्कुल, अगर वहाँ पे मिली भी थी तो उसको मैं आगे ले गया हूँ थोड़ा और भी.
अच्छा, तो ये वो चीज़ है जो कि आप नया सीख रहे हैं. और आपने इनको नया क्या सिखाया, ऐसी क्या चीज़ थी जो इनको नई लगी और जो पाकिस्तान में थी और यहाँ पर नहीं थी?
यहाँ पे मैंने उनको कुछ ऐसी भी लाइक डिफरेंट प्रेजेंटेशन जो मैं बना रहा हूँ. मैंने पिछले वहाँ पे पाकिस्तान में WHO के साथ जब मैं काम कर रहा था तो वहाँ पे मैंने बहुत से प्रेजेंटेशन बनवाए थे. तो यहाँ पे भी मैंने बहुत से प्रेजेंटेशन उनको दिए हैं. दूसरी बात यह है यहाँ पे मैंने उनके लिए कंपेरेटिव एनालिसिस किए हैं. हमारे जो इंटरेक्शन के स्टैंडर्ड्स हैं, कोड ऑफ कंडक्ट जिसको कहते हैं, वो हम सारे NGOs को प्रोवाइड करते हैं और सारे NGOs जो है फलाही इदारे जो है उन्हीं स्टैंडर्ड्स कोड ऑफ कंडक्ट को फॉलो करते हैं. तो उसके लिए हमारा एक प्रोसेस है, उसको कहते हैं SCP सेल सर्टिफिकेशन प्लस प्रोसेस. उसके जरिए हम उनको मॉनिटर करते हैं कि आया वो हमारे स्टैंडर्ड जो है उनको फॉलो करते हैं कि नहीं. तो मैंने उनके जो स्टैंडर्ड्स है और SCP प्रोसेस उनकी कंपेरेटिव एनालिसिस की. तो उसमें लाइक बहुत सी गलतियां, वो जो रेफरेंसेस थे वो गलत उन्होंने मेंशन किए थे, वो कंपेरेटिव एनालिसिस मैंने की. तो उनको बड़ा जबरदस्त और बहुत अच्छा लगा. और वो एनालिसिस प्रेसिडेंट और CEO ऑफ इंटरेक्शन को जो है ना वो गई है. तो वो खुद मेरे रूम में आके उन्होंने मुझे अप्रिशिएट किया. और अभी दो दिन पहले मैंने उनके लिए एक और एनालिसिस किया है. उनके जो एसोसिएट मेंबर्स हैं और स्टैंडर्ड्स उनका भी मैंने एनालिसिस किया. तो वो भी उनको बड़ा अच्छा लगा है. और तो उन्होंने मुझे डिजिग्नेशन भी दिया है, उन्होंने मुझे प्रमोट भी किया है मैनेजर प्रोग्राम स्टैंडर्ड्स. और अब मैं उनके लिए 2013 से लेके 2016 तक उनके डिफरेंट डिपार्टमेंट के सारे डेटा को कंपेयर करता हूँ और उनका एक जो है ना एनालिसिस करता हूँ कि वो एक ही लुक में सब ऑर्गेनाइजेशन का वो डेटा देख सके और उनका एनालिसिस कर सके.
वाह वाह. तो हम अपने सुनने वालों को ये मिसाल पेश कर रहे हैं उमर के हवाले से कि पाकिस्तान के लोग, पाकिस्तान के नौजवान अपने आप को किसी से भी कमतर ना समझें. उनमें इतना टैलेंट है कि वो अमेरिका जैसे मुल्क में आकर अमेरिका के बड़े बड़े इदारों को वो कुछ सिखा सकते हैं जो उन इदारों के लोगों को भी नहीं मालूम. तो हौसला रखें और हिम्मत करें और उमर की तरह और शहजा की तरह और आबिद हुसैन की तरह अपने अंदर के टैलेंट को ढूंढिए और उसे इस्तेमाल में लाइए. तो हम पूछते हैं कि आबिद हुसैन, आप जिस मेज़बान इदारे में काम कर रहे हैं वो क्या करता है और इसमें आपने क्या कुछ सीख लिया और क्या कुछ इन इदारे के लोगों को सिखा रहे हैं आप?
जी, मैं जिस इदारे के साथ काम कर रहा हूँ वो चार औरतों का इस्टेब्लिश किया हुआ इदारा है. वो दोनों चारों औरतें बहुत डाइवर्स कम्युनिटीज से थी, लैटिन अमेरिका, चाइना और अमेरिका से. तो ये इदारा आज से 40 साल पहले जो है वजूद में आया और सो फार 40 सालों में इन्होंने कोई 85 ममालिक में बहुत सारे प्रोजेक्ट्स चलाए हैं जिसमें तालीम भी है, आपकी इकोनॉमिक ग्रोथ पे भी काम किया है, गुड गवर्नेंस पे काम किया है और पीस एंड सिक्योरिटी पे काम किया है. तो बहुत सारा काम इन्होंने किया हुआ है और अभी इनके बहुत सारे प्रोजेक्ट हमारे ममालिक में भी चल रहे हैं तालीम के हवाले से, जो कि बहुत अच्छी चीज़ है. और मैंने यहाँ पे ये सीखा है कि यहाँ पे मैं काम करता हूँ प्रपोजल डेवलपमेंट और बिजनेस डेवलपमेंट डिपार्टमेंट में. ये ऑर्गेनाइजेशन का हेडक्वार्टर है जहाँ पे मैं काम करता हूँ और कोई 300 लोग हैं इस हेडक्वार्टर में जिसका मैं भी एक हिस्सा हूँ. तो मैंने अपनी प्रपोजल टीम से बहुत सारी ऐसी चीजें सीखी हैं کہ جو کہ پاکستان میں مجھے نہیں خیال کہ میں کبھی ایسا موقع مجھے ملتا کہ ہم ڈونر سے ڈائریکٹ انٹریکشن میں آتے اور ان سے کمیونیکیشن ہماری ہوتی ہے, اور کس طرح سے ڈونر کی ڈیمانڈ کیا ہوتی ہے پروپوزل ڈیولپمنٹ کے حساب سے, اور کیا چیزیں ریکوائرڈ ہوتی ہیں, کتنا عرصہ چاہیے ہوتا ہے آپ کو ایک صحیح بہترین پروپوزل کمپیٹیٹو پروپوزل بنانے کے لیے. اور دوسرا یہ ہے کہ میں نے یہاں پہ آ کے نہ صرف یہ آفس کا اندر کا حساب سیکھا ہے اور پروپوزل کا کام سیکھا ہے اور یہ سارا انٹیلیجنس کا کام, لیکن میں نے بزنس انٹیلیجنس کے تھرو جو کہ میں کام کر رہا ہوں اس کے تھرو میں نے دنیا کے بہت سارے اور ممالک کے بارے میں بھی جانا ہے, کیونکہ میں نے افریقہ کے کوئی 10-12 ممالک پہ میں نے ریسرچ کی ہے اور وہ میری اپنی ایک آپ کہہ لیں کہ ایک جو ہے نا کارکردگی ثابت ہوئی ہے ان کے پاس, اور اس نے بہت ہیلپ کی ہے میرے ادارے کی کہ وہ ان کی کیا اسٹریٹجی ہونی چاہیے مستقبل میں ان ممالک میں کام کرنے کے لیے, جس میں آپ کا ساؤتھ سوڈان آ جاتا ہے, آپ کا گھانا آ جاتا ہے, سوڈان ہو گیا, نائجیریا ہو گیا, ڈی آر سی ہو گیا, جہاں جہاں پہ دنیا میں ممالک میں مسئلے چل رہے ہیں, جہاں پہ کوئی کانفلکٹس ہیں, کوئی پیس کا ایشو ہے یا نیچرل ڈیزاسٹرز کی وجہ سے مسئلے ہیں, تو ان سچویشنز پہ جب میں نے ریسرچ کی ہے تو میری خود جو ہے میرا مائنڈ بہت براڈ ہوا ہے اور میری تھنکنگ بہت جو ہے نا وہ ایڈوانس ہوئی ہے کہ اور دنیا میں کیا چل رہا ہے اور کس طرح سے دنیا میں جو ہے نا وہ کیا ایشوز ہیں اور کس طرح سے ادارے کام کرتے ہیں. تو یہاں پہ آ کے میں نے بہت کچھ سیکھا ہے, اور آف کورس کہ یہاں پہ سب سے بڑی بات ان اداروں کی یہ ہوتی ہے کہ یہاں پہ ہائریکری والا سسٹم وہ نہیں ہوتا جو ہمارے ممالک میں ہوتا ہے کہ یس سر, یس میم, یس مین والا یہاں پہ کام نہیں ہوتا. آپ یہاں پہ ہر کسی کو دوستانہ ماحول میں ٹریٹ کرتے ہیں, چاہے وہ آپ کی آرگنائزیشن کا پریزیڈنٹ ہو یا کم سے کم ڈیزگنیشن پہ جو ہے کوئی آپ کا کلیگ ہو, تو سب کو ایک جیسا ٹریٹ کیا جاتا ہے, اور مجھے اس چیز کی خوشی ہے کہ وہ مجھے اپنے ٹیم کا حصہ سمجھتے ہیں, مجھے ایٹلس کور فیلو سے بڑھ کر وہ اپنا امپلائی سمجھتے ہیں اور اتنا جو ہے نا مجھے انوالو کرتے ہیں بڑی سی بڑی میٹنگس میں, بڑے سے بڑے پروپوزل ڈیزائنس میں. تو مجھے اس چیز کی خوشی ہے. اور دوسرا یہ ہے کہ ابھی میں نے جو ان کے لیے کیا ہے, جو اس ادارے کے لیے کیا ہے ان سب چیزوں سے بڑھ کے, یا جو ان کے لیے میں نے فیوچر میں پلان کیا ہے, وہ یہ ہے کہ میں نے ان کو آفر کی ہے کہ اگر پاکستان میں کسی بھی پروجیکٹ میں آپ کو کسی بھی کنسرن کے حساب سے آپ کو کوئی بھی جو ہے فیلڈ ریسرچ کی ضرورت ہو, جس پہ کوئی بھی پروپوزل یا کوئی بھی آپ کا پروجیکٹ چل رہا ہو جس پہ کوئی ضرورت ہو, تو نہ چاہتے لائک میں اگر آپ کا فیلو نہیں بھی ہوں, کسی کانٹریکٹ میں بھی نہیں ہوں آپ کے ساتھ, لیکن پھر بھی میری سروسز جو ہوں گی وہ میری ٹیم کے لیے ہوں گی, کیونکہ یہاں پہ میں نے سب سے زیادہ جو چیز بنائی ہے وہ میرے دوست ہیں, اور نہ صرف میرے ادارے میں میرے دوست ہیں بلکہ ایٹلس کور کی وجہ سے مجھے 85 ملکوں میں, تو ایٹلس کور نے 85 ملکوں کے فیلوز کے ساتھ کام کیا ہے, لیکن 35-40 ممالک کے فیلوز کے ساتھ میری ڈائریکٹ کمیونیکیشن ہوئی ہے, میری ملاقاتیں ہوئی ہیں, اور ان سے میں نے بہت کچھ سیکھا ہے, وہ میرے سارے اب دوست ہیں, اور یہ سب سے بڑا ٹیک اوور ہوتا ہے, آؤٹ کم ہوتا ہے اس فیلوشپ کا کہ آپ اتنے دوست بنا لیں دنیا میں نا, یہ سب سے بڑی بات ہوتی ہے کہ سنسیئر آپ کے ریلیشنز ہوں.
تو یہی ان پروگراموں کا مقصد ہے بیسیکلی, کہ ایک نیٹ ورک جو ہے وہ قائم ہو, جو ایکسپرٹس ہیں کسی بھی شعبے کے وہ سب جب نیٹ ورکنگ کے ذریعے کام کریں گے, مل کر کام کریں گے, تو جو آؤٹ پٹ ہوگا وہ بہترین سامنے آئے گا, اور اسی وجہ سے یہ اس پر اتنا انویسٹ بھی کرتے ہیں اور اتنی توجہ بھی دیتے ہیں. تو اب شہزاد خان کو گفتگو میں شامل کرتے ہیں. شہزاد خان, آپ نے جس ادارے کو جوائن کیا ڈیزاسٹر اکاؤنٹیبلٹی پروجیکٹ, تو یہ ادارہ امریکہ کے علاوہ کن کن ملکوں میں کام کرتا ہے, اور اس میں آپ کی ذمہ داریاں کیا ہیں, یا آپ کس قسم کی تربیت حاصل کر رہی ہیں, اس میں کیا نیا ہے جو آپ نے پاکستان میں نہیں سیکھا تھا؟
بالکل یاسین, یہ اس کا نام ڈیزاسٹر اکاؤنٹیبلٹی پروجیکٹ ہے, یہ ایک نیا اور ایک بہت ہی چھوٹا ایک ادارہ ہے جو ابھی کچھ سال پہلے ہی اسٹارٹ ہوا ہے. یہ ابھی تو امریکہ تک ہی محدود ہے, لیکن آگے انشاءاللہ ان کا ارادہ ہے کہ پاکستان سمیت کئی اور ممالک جہاں کے ڈیزاسٹر یا قدرتی آفات جو ہیں کے زیادہ ہوتے ہیں, وہاں پہ اس کو انٹروڈیوس کرایا جائے, شروع کیا جائے. یہ بیسکلی ڈیزاسٹر اکاؤنٹیبلٹی سے مراد یہ ہے کہ جب بھی کوئی ڈیزاسٹر یا کوئی قدرتی آفات ہوتی ہیں تو اس میں جتنی بھی امداد اکٹھی کی جاتی ہے اس کے احتساب کے لیے یہ کام کرتا ہے. یہ ادارہ یہ اویئرنیس کریٹ کرتا ہے, ایڈوکیسی کرتا ہے, لوگوں کو اویئر کرتا ہے کہ ڈیزاسٹر مینجمنٹ کیا ہوتی ہے, ڈیزاسٹر ریلیف کیسے کی جاتی ہے, اور اس کی اکاؤنٹیبلٹی یعنی کہ جتنی بھی امداد اکٹھی ہو رہی ہوتی ہے انشور کراتا ہے کہ ان لوگوں تک پہنچائی جائے جو اس کے حقدار ہیں. मैं यहाँ पे एक प्रोग्राम मैनेजर की हैसियत से काम कर रही हूँ. ये बेसिकली हम लोग एक वेबसाइट पे या एक प्लेटफॉर्म ऐसा बना रहे हैं जिसका के नाम है स्मार्ट रिस्पॉन्स. और मैं उसी को देख रही हूँ, वही मेरी जिम्मेदारी है. उसमें होगा ये कि दुनिया की जितनी भी छोटी बड़ी तमाम ऑर्गेनाइजेशंस हैं वो उसके ऊपर आ सकेंगी, रजिस्टर कर सकेंगी, और जो डोनर्स हैं वो उनको एक्सेस कर सकेंगे, यानी कि उनकी मालूमात हासिल कर सकेंगे कि वो कौन से इदारे हैं, वो किस तरह काम कर रहे हैं, या उस वक्त अगर कोई डिज़ास्टर होता है तो उसमें कितना उन्होंने फंड रेज किए हैं, कितना क्या क्या सर्विसेज वो प्रोवाइड कर रही हैं, ये वो सारी विजिबिलिटी देगा लोगों को. तो ये मेरा रोल है इस इदारे में.
अच्छा, लेकिन हमारे सुनने वालों को ये बताइए कि यहाँ के कुछ, तो अभी आबिद ने बताया, कुछ उमर ने बताया कि यहाँ के इदारे कैसे काम करते हैं. आप क्या समझते हैं कि यहाँ के समाजी जो इदारे हैं उनके काम करने के अंदाज में ऐसी क्या चीज़ें हैं जो इन इदारों को कामयाबी से फलाही और समाजी काम करने में मदद करती हैं? क्या इन इदारों के पास फंडिंग ज़्यादा होती है, या फंड रेजिंग करने का एक ट्रांसपेरेंट सिस्टम और उस सिस्टम पर सख्ती से अमल दरामद इन्हें कामयाबी से मुसलसल काम करने में मददगार होता है?
बिल्कुल. आई थिंक यासिन, जो मेरा जो ऑब्जर्वेशन यही है, अभी मुझे ज़्यादा टाइम तो नहीं हुआ, तकरीबन एक महीना ही हुआ है इनके साथ मुंसलिक होते हुए, लेकिन मैंने ज़रूर नोटिस किया है कि यहाँ पे जो प्रोफेशनल एथिक्स हैं, यानी कि जो काम करने के तरीके हैं, वो ज़रूर मुख्तलिफ हैं जो कि पाकिस्तान में जिस तरह हम यूजली देखते हैं. यहाँ पे वक्त की बड़ी कदर की जाती है, लोग बड़े ऑर्गेनाइज्ड होते हैं, कम्युनिकेशन बड़ी मुख्तलिफ होती है. तो मेरे ख्याल से ये वो चीज़ है जो यहाँ के लोगों को थोड़ा मुख्तलिफ करती है, और यहाँ पे बड़ा आपको इसी वजह से ये एक्सपोजर इतना अच्छा है, क्योंकि यहाँ के लोगों की जो एथिक्स हैं प्रोफेशनल, वो बहुत अच्छे हैं, और वो कोशिश करते हैं कि वो आप तक ट्रांसफर भी किए जाएं.
तो ये वो चीज़ें हैं जो, एक तो इनका ट्रांसपेरेंट सिस्टम, लेकिन आपने फंड रेजिंग की बात नहीं की कि इनके फंड रेजिंग का क्या ऐसा ट्रांसपेरेंट सिस्टम है, और उसके इस्तेमाल करने का क्या ट्रांसपेरेंट सिस्टम है जो इन इदारों को मुसलसल फंड्स मिलते रहते हैं. अगर फंड्स कहीं भी रुक, जैसे पाकिस्तान में इदारे कायम होते हैं लेकिन फंडिंग कभी नहीं मिली तो काम उनका रुक जाता है, यहाँ पर काम नहीं रुकता, क्यों?
वैसे मेरा इदारा क्योंकि फंड रेजिंग इटसेल्फ में काम नहीं करता, हम लोग उसको उसकी ट्रांसपेरेंसी के लिए काम करते हैं. लेकिन जहाँ तक मेरा एक्सपीरियंस है, आई थिंक यही जो आपने बताया कि ट्रांसपेरेंसी बहुत बहुत जरूरी होती है. मतलब हमारे यहाँ आपको पता है कि आई थिंक पाकिस्तान इज वन ऑफ द मोस्ट गिविंग नेशन इन द वर्ल्ड, हालांकि हमारे पास सबसे ज्यादा चैरिटी या डोनेशन इकट्ठी की जाती हैं, लेकिन फिर भी कोई ऐसा तरीका नहीं होता, कोई ऐसा प्लेटफॉर्म नहीं होता कि लोगों को बताया जाए कि उनकी डोनेशन जो हैं वो कहाँ तक पहुँची हैं, जो लोग हकदार हैं उन तक पहुँची हैं या नहीं. यहाँ पे ऑन दी अदर हैंड फिर लोगों तक ये इंफॉर्मेशन पहुँचाई जाती है, या लोगों को कम से कम ऐसे इदारे हैं ऐसे अकाउंटेबिलिटी के जो कि कोशिश करते हैं कि लोगों तक ये इंफॉर्मेशन पहुँचाई जाए.
तो उमर, आप क्या कहेंगे उमर दिल, कि क्या वजह है कि यहाँ के जो समाजी फलाही इदारे हैं, फलाही इदारे, उनके जो फंड्स हैं वो कभी ख़त्म नहीं होते, वो सिलसिला चलता रहता है और उनके काम 30-40 साल तक जारी रहते हैं?
जी बिल्कुल यास्मीन, यहाँ पे जो है ना ऑर्गेनाइजेशन के पास फंड भी ज़्यादा है, यहाँ के यूएस के जो सिविल सोसाइटी है वो डोनेशंस भी बहुत ज़्यादा देते हैं, और गवर्नमेंट के भी बड़ा हाथ है. लाइक आप यूएसएड को कंसीडर कर लो, यूएसएड जो है ना बहुत बड़ा फंडिंग करता है इन सारे प्रोजेक्ट्स को, और जो ट्रांसपेरेंसी है वो बहुत ज्यादा है यहाँ पे.
अच्छा,
लाइक अब इंटरेक्शन को देखे, यहाँ पे जितने भी ऑर्गेनाइजेशन, जितने भी फलाही इदारे हैं इंटरेक्शन के साथ, उस पर जो है ना सिविल सोसाइटी लोग जो है ना वो ट्रस्ट करते हैं, क्योंकि यहाँ पे एक अकाउंटेबिलिटी और एक मॉनिटरिंग एवेल्युएशन का सिस्टम है यहाँ पे.
तो और आबिद हुसैन, आप क्या इसमें ऐड करेंगे, क्या वजह है यहाँ के फलाही इदारे पाकिस्तान में काम करने वाले फलाही इदारों से बेहतर कारकर्दगी का मुजाहरा क्यों करते हैं?
जी, इसके लिए मेरा जवाब ये होगा कि यहाँ पे चूंकि जैसे उमर ने कहा कि फंड्स ज्यादा हैं, फंड्स ऑब्वियसली ज्यादा हैं, लेकिन यहाँ पे कॉम्पिटिशन भी उतना ही ज्यादा है इदारों के बीच में, कि जैसे हमारी प्रेजेंस इस मुल्क में है तो ये प्रोजेक्ट इस इदारे से हमें ही ये ग्रांट मिलनी चाहिए, कोई और इदारा ना ले जाए, क्योंकि ये हमारी वर्थ होगी, हमारी इज्जत होगी. तो उसके लिए इनकी प्लानिंग जो होती है वो बहुत इम्पोर्टेंट होती है. यहाँ पे ये प्लानिंग करते हैं 1-2 साल एडवांस में, उस प्रपोजल के लाइव होने से पहले, उस सॉलिसिटेशन के अनाउंस होने से पहले दो दो साल इनकी प्लानिंग्स चलती हैं और वो प्लानिंग पे प्रॉपर काम करते हैं. वो ऐसे नहीं है कि जैसे हमने कोई बुक उठाई और कॉपी करके पेस्ट करके सेंड कर दी, ये ऐसे नहीं होता. यहाँ पे हर चीज का बहुत प्रॉपर प्लानिंग है. प्लानिंग इनका बहुत बड़ा जो है ना रोल प्ले करती है सक्सेस में और सस्टेनेबिलिटी में. और दूसरा जो है वो ये है कि इनके असेट्स बनाए हुए होते हैं इदारों के. हालांकि ये इदारे नॉन प्रॉफिट होते हैं, फॉर प्रॉफिट नहीं होते, लेकिन उसके बावजूद भी इनके जो सीईओज होते हैं जो एक्स्ट्रा फंडिंग रिसोर्सेज कहीं से पैदा करते हैं, कहीं से कोई कलेक्ट करते हैं, तो उनसे वो अपने इदारे के लिए असेट्स बनाते हैं. ऐसे चलती हुई मशीनें बनाते हैं, ऐसे पैसे बनाने के तरीके बनाते हैं जिससे मुस्तकिल इदारों को फंडिंग होती रहे. अगर कहीं से किसी डोनर से फंडिंग बंद भी हो जाए तो उनके पास अपने असेट्स ऐसे होते हैं जो उनको पैसे वक्त पे मुयसर करते हैं कि कम से कम उनके अगर प्रोजेक्ट में कोई प्रोजेक्ट तो ऑब्वियसली आपका फंडेड होता है, लेकिन अगर आपके स्टाफ की सैलरीज का कोई मसला भी हो जाए तो आप अपने असेट्स के इनकम से वो सैलरीज को जो है ना वो आप चलाते रहें.
और इसी को फिर तो आप ये कह रहे हैं कि सोशल एंटरप्रेन्योरशिप यही है ना?
जी बिल्कुल यही है.
इदारे न सिर्फ ये कि यहाँ के इदारे उनको ग्रांट्स मिलती हैं, लेकिन वो अपने भी फंड्स खुद ही जनरेट करने के जरिए ढूंढते हैं और उनको अपने फंड्स खुद बनाते हैं.
जी जी बिल्कुल ऐसे ही है, क्योंकि यहाँ पे फंडिंग का, जैसे उमर ने कहा कि सिविल सोसाइटी में यहाँ पे फंडिंग का और चैरिटी का बहुत सेंस है और यहाँ पे लोगों में बहुत ये चीज कॉमन है, तो यहाँ पे इन इदारों के लिए भी बहुत सारी ऐसी फाउंडेशन, छोटी छोटी इंडिविजुअल फाउंडेशन और होम बेस्ड फाउंडेशन, किसी फैमिली फाउंडेशन हैं, ट्रस्ट हैं, जो इनको बहुत सारी एक्टिविटीज के लिए, अच्छे कामों के लिए इनको चैरिटीज और ग्रांट्स वगैरह देते हैं. तो उसी से ही अपने जो है ना वो सोशल एंटरप्रेन्योर्स जैसे हैं वो चलाते रहते हैं. जैसे मेरा इदारा है वो ऐसा उनका सोशल एक एंटरप्रेन्योर है, ब्रांच आप उसको वेंचर कह लें, कि वो काम करते हैं जो आर्टिजन्स होते हैं, जो हाथ का काम करते हैं दुनिया में, एम्ब्रॉयडरी वगैरह का काम करते हैं, स्किल्ड जो लोग होते हैं उनका काम करते हैं, और उसी वेंचर में वो दुनिया भर से उनके आर्ट का काम लाते हैं यहाँ पे डीसी में, और यहाँ पे वो उनको सेल आउट करते हैं, जिससे बहुत ज्यादा मुनाफा जो होता है वो आर्टिजन को जाता है, उसका थोड़ा हिस्सा एज अ चैरिटी ऑर्गेनाइजेशन को जाता है.
अच्छा, तो ये वो तरीके हैं जो कि लेटेस्ट तरीके जिन्हें हम कह सकते हैं कि आजकल अगर आपने सामाजिक कोई काम करना है तो वो आपका बिजनेस भी बन सकता है, और ऐसा बिजनेस जिसमें आपको तो फायदा होगा ही होगा लेकिन बहुत सारे दूसरे लोगों को भी फायदा हो जाएगा. और यही इसका क्या आने वाले दौर में क्या बिजनेस जो है वो ज्यादातर इसी नहज पर नहीं चलेगा? उमर आप क्या कहेंगे इस बारे में, या शेजा आप बताइए. शेजा
अच्छा जी बिल्कुल सही, आई थिंक यही है. देखिए दिस इज अ वे फॉरवर्ड, हमें आगे इसी तरह अगर बढ़ना है तो हमें यहाँ पे आके इन लोगों को सीखना है. और आई थिंक इस फेलोशिप का या जिससे हम हैं उसका मकसद भी यही है कि हम यहाँ पे आए और फिर वापस जाके यही तौर तरीके यहाँ पे जो जो हमने देखा है, जो हमने ऑब्जर्व किया है, जहाँ से हमने सीखे हैं, वो हम वापस लेके जाए, वहाँ पे इंट्रोड्यूस करें, चाहे वो उन सॉफ्टवेयर की सूरत में हो, उन टेक्नोलॉजी की सूरत में हो जो हम यहाँ से सीखते हैं, या उस नॉलेज की सूरत में हो जो हम यहाँ से सीखते हैं और यहाँ पे काम किस तरह किया जाता है, या उन एथिक्स की सूरत में हो, उन वैल्यूज की सूरत में हो जो हम यहाँ से सीखते हैं. आई थिंक यही पूरा मकसद है इस फेलोशिप का, और इसीलिए हम यहाँ आते हैं और फिर वापस जाते हैं. कोशिश यही है कि हम यही चीजें जो सीखें
बेहद शुक्रिया शेजा, बेहद शुक्रिया उमर, और बेहद शुक्रिया आबिद. हमारी गुफ्तगू भी जारी है लेकिन एक ब्रेक का वक्त हो गया है, तो पहले एक ब्रेक और ब्रेक के बाद बाकी गुफ्तगू.
वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे आज के मेहमान हैं अमेरिका में कायम फलाही इदारों के एक बैन अल्क़वामी नेटवर्क के तहत यहाँ अमेरिका में एक साल के तरबियती कोर्स के लिए मौजूद तीन पाकिस्तानी एटलस कोर फेलोज. हमारे मेहमान हैं अमेरिकी दारुल हुकूमत वाशिंगटन डीसी में कायम फलाही इदारों के एक नेटवर्क इंटरेक्शन में मैनेजर प्रोग्राम स्टैंडर्ड्स के तौर पर एक साल के लिए वाबस्ता एक पाकिस्तानी एटलस कोर फेलो उमर दिल खान, और हमारे मेहमान हैं यहाँ वाशिंगटन में कायम फलाही इदारों के एक बैन अल्क़वामी नेटवर्क के तहत यहाँ अमेरिका में एक साल के तरबियती कोर्स के लिए मौजूद एटलस कोर फेलो आबिद हुसैन सैयद, और हमारी मेहमान हैं अमेरिकी रियासत मैरीलैंड में कायम एक फलाही इदारे डिजास्टर अकाउंटेबिलिटी प्रोजेक्ट से एक साल के लिए वाबस्ता एटलस कोर फेलो शेजा खान.
ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ہمارے مہمانوں کی تصاویر کے سنگ سنگ سننے کے لیے ہمارے لنکس ہیں facebook.com/VOA Urdu اور facebook.com/HardamRawahZindagi اور facebook.com/YasminJamilVOA Urdu۔ ہمارے مہمان موجود ہیں واشنگٹن ڈی سی سے، ٹیلی فون پر ہمارے ساتھ۔ جی، اور فیس بک پر ہمارے اردو وی او اے فیس بک پیج پر بہت سارے لسنرز ہمارے پروگرام کی بہت تعریف کر رہے ہیں اور کچھ نے آپ کے لیے سوال بھی لکھے ہیں۔ فیضان آفریدی نے پوچھا ہے کہ وہ سول انجینئر کے اسٹوڈنٹ ہیں، کیا وہ اس ایٹلس کور کے لیے اپلائی کر سکتے ہیں؟ تو عمر، آپ جواب دے دیجیے۔
یاسمین، فیضان جو ہے نا وہ سول انجینئر ہے، ابھی تک انجینئر اس پروگرام میں نہیں آئے ہیں۔ لائک جتنے بھی ہیں وہ سوشیالوجی، ایم بی اے اور اس طرح کے جو ہے نا انجینئر، ابھی تک اس پروگرام میں کوئی نہیں آیا ہے۔
ہاں، لیکن اگر وہ کسی فلاحی ادارے سے وابستہ ہوں تو وہ آ سکتے ہیں۔
جی بالکل
بالکل۔ اور فاروق بھٹ نے گوندی پورہ کشمیر سے پوچھا تھا کہ پاکستان واپس جا کر آپ کتنے لوگوں کو اس پروگرام میں شامل کرنے کے لیے تیار کریں گے؟ عمر، آپ ہی سے یہ سوال تھا۔
جی، اس پروگرام میں تو میں نے ابھی سے جو ہے نا، میں بہت سے دوستوں کو میں نے بتایا ہے، ان کے اپلیکیشنز بھی میں نے حل کرایا ہے، اور جا کے نا مجھ سے تو جتنا بھی ہو سکے، لائک میکسیمم، میں کوئی نمبر نہیں بتا سکتا، میں اس سے زیادہ بھی کروں، میں ہیلپ بھی کروں گا، میں ان کے اپلیکیشن میں بھی ہیلپ آؤٹ کروں گا، اور سب کے جو ہے نا میں ریڈی ہوں ان کو ہیلپ آؤٹ کرنے میں۔
اچھا، صفدر عیسیٰ میاں والی سے انہوں نے فیس بک پر سوال پوسٹ کیا کہ میں نے ماسٹرز کیا ہے انفارمیشن ٹیکنالوجی میں، تو کیا یہ جوائن کر سکتے ہیں؟
جی بالکل جوائن کر سکتے ہیں، لیکن ڈیپینڈ کرتا ہے کہ اس کا ایکسپیرینس ہے کہ نہیں ہے۔
اچھا، عثمان علی ناشاد نے آپ کو سلام لکھا ہے اور کہا ہے کہ آپ ایک اچھے شاعر بھی ہیں، یہ ہمیں نہیں پتا تھا۔
جی میں شاعر ہوں۔
اچھا، یہ آپ کے کوئی دوست ہیں، فیس بک پر موجود ہیں اس وقت، اور انہوں نے آپ کے لیے یہ سوال لکھا ہے۔ اور قرۃ العین چودھری نے بھی لکھا ہے کہ میں اسٹڈی پروگرام میں انٹرسٹیڈ ہوں، سائیکالوجی انہوں نے پڑھی ہے، تو یہ کس طرح اپلائی کر سکتی ہیں؟ تو قرۃ العین، آپ نے ہمارا پروگرام اگر شروع سے سنا ہو تو ہم نے تمام وہ شرائط بتا دی ہیں جس کے ساتھ آپ یہاں امریکہ میں اس ایٹ اسکور کے لیے اپلائی کر سکتے ہیں۔ مجید وقصیر نے بھی سلام آپ سارے مہمانوں کو لکھا ہے، اور یہ ریاض سے انہوں نے آپ کے لیے سوال تو کوئی پوسٹ نہیں کیا، لیکن یہ لکھا ہے کہ میں کس طرح اس میں شامل ہو سکتا ہوں، لیکن یہ نہیں بتایا کہ یہ خود کیا کرتے ہیں۔ اچھا، اسی طرح اور بہت سارے ہمارے سننے والے اس پروگرام کو سراہ رہے ہیں، کوئی سلام بھیج رہا ہے، کوئی تعریف کر رہا ہے، کوئی آپ کا شکریہ ادا کر رہا ہے، اور ان سب کا ایک بار پھر ہم شکریہ ادا کرتے ہیں، کیونکہ ہم چاہتے ہیں کہ پروگرام میں اور بھی کچھ باتیں شامل کر لیں۔ تو جی، مسائل کیا پیش آ رہے ہیں شہزاد؟ یہاں پر آ کر آپ کو ایک خاتون ایک غیر ملک میں جا کر، ایک اجنبی ملک میں جا کر کس طرح اپنے آپ کو ایڈجسٹ کر رہی ہے، اور خاص طور پر جبکہ اس کا تعلق ملتان سے ہے، ایک گرم علاقے سے، وہ ایک دم سے سردی کے موسم میں یہاں پر آ گئی ہے، اور بہت ٹھنڈ بھی پڑ رہی ہے، اور چائے بھی بڑی مشکل سے ملتی ہے اس کو اپنی پسند کی۔
میرا خیال سے مسائل ایسا مجھے کوئی نہیں فیس آئے، کیونکہ یہاں بہت ہی یہ بڑا ایک اچھا، بڑا ایک اوپن ایک سوسائٹی ہے، یہاں ہر دوسرا بندہ کسی اور ملک سے ہے، اور جو کہ آپ کے لیے بڑی آسانی پیدا کر دیتا ہے۔ لیکن جیسے آپ نے کہا، جی میرا تعلق ملتان سے ہے، اور مجھے سردی سے شدید نفرت ہے، اور ابھی بھی مجھے سردی سے بڑا جو ہے وہ اسٹرگل کرنی پڑتی ہے، اور بالکل چائے ایک ایسی چیز ہے جو جس کے بغیر نہ میرا دماغ بالکل نہیں کھلتا، اس لیے کیونکہ چائے وہ والی موجود یہاں نہیں ہوتی جو کہ پاکستان میں ہوتی ہے، تو وہ میرا سب سے بڑا چیلنج ہے۔ لیکن میرا خیال سے یہاں جیسے آپ نے کہا، ایز اے وومن، ایز ایک لڑکی ہونے کے ناطے، آئی تھنک یہاں پہ ہماری ایک رسپانسبلٹی بھی ہوتی ہے کہ ہم ایک جو ایک امیج یہاں لوگوں کے ذہنوں میں ہوتا ہے ہمارے ملک کے لوگوں کا، ہم اس کو مزید بہتر کریں، جو کہ میڈیا کی وجہ سے کہہ لیں یا کسی اور چینل کی وجہ سے، آپ چینل کی وجہ سے کہہ لیں، یہاں پہ بہرحال ایک پرسیپشن ہے پاکستان کا، اور ایز اے اٹس آر رسپانسبلٹی کہ ہم اس کو بہتر
بننے
آنے کی چیلنج ضرور ہوتا ہے کہ ہاں آپ جب لوگوں سے ملاقات کرتے ہیں، کانورسیشن کرتے ہیں، تو ضرور ان کے ذہنوں میں آپ کے لیے سوال بھی ہوتے ہیں، پری کنسیوڈ نوشنز بھی ہوتے ہیں، تو وہ ضرور ایک چیلنج ہوتا ہے۔ لیکن میں نے بہرحال نوٹس کیا کہ یہاں پہ لوگ بہت اوپن ہیں، بڑی ایکسیپٹیبل ہیں، سوسائٹی یہاں کی, اور بڑے آرام سے آپ کو
ایکسیپٹ کر سکتے ہیں. تو عمر آپ کیا کہیں گے کہ آپ کی کیا سکسیس سٹوریز رہی ہیں اور آپ کو کیا مسائل پیش آئے اور آپ نے ان کو کیسے ہینڈل کیا؟
جی یاسمین, سب سے جو پہلا مسئلہ ہوتا ہے یہاں پہ پہنچ کے, وہ آپ 24 گھنٹے کا سفر کر لیتے ہیں, تقریباً 10-15 دن تو آپ جیٹ لیگ ہوتے ہیں, اور پھر اس کے بعد آ کے فوڈ جو ہے نا وہ سب سے بڑا مسئلہ ہوتا ہے. ہم پاکستانی کھانوں کے عادی ہیں تو یہاں پہ ہم برگر اور اس طرح کی چیزیں نہیں کھا سکتے. میں پہلے آ کے یہی مسئلہ تھا کہ ہمیں حلال چیزیں جو ہے نا, حلال چکن بیف اور اس طرح کی چیزیں, تو روٹی بھی نہیں ملتی تھی نان, تو ہم تو وہی اسی کہہ دیتے. تو کچھ 1-2 مہینے یہی ہمارے ساتھ ایشو تھا. پھر ہم ورجینیا جا کے, وہاں پہ پاکستانی اسٹورس ہیں, وہاں پہ سب کچھ ملتا ہے, نان سے لا کے کیک راس چائے کی پتی سب کچھ وہاں سے ملتے, تو ہم وہاں سے اب لے آتے ہیں.
اور عابد حسین آپ کو کیا مسائل پیش آئے؟
میں ابھی تک عمر کی باتوں پہ سائلنٹلی ہنس رہا ہوں, کیونکہ ہمارے سب کے مسئلے یہی تھے شروعات میں, لیکن یہ اچھا ہوا کہ یہاں پہ فیلو نیٹورک ہمارا بہت اسٹرانگ ہے, تو جو ہمارے فیلوز پاکستان سے ہمارے سینئر تھے یہاں پہ یا دوسرے ممالک سے مسلمان فیلوز جو تھے, تو ان کو سب کو آئیڈیا تھا کہ حلال گروسری اور میٹ وغیرہ کہاں سے ملتا ہے اور یہ چیزیں کہاں پہ اویلیبل ہوتی ہیں. لیکن دو چیزیں ایسی ہیں جو کہ میں آج تک کہوں گا کہ امریکہ میں کبھی بھی اویلیبل نہیں ہے, اور ان میں ایک گاجر ہے پاکستانی اور دوسرے آم ہیں. تو یہ جو بھی شوقین ہوں, کیونکہ میں سندھ کے ایسے علاقے سے ہوں جہاں پہ ہمارے پاس 200 سے زیادہ آم کی ورائٹیز ہوتی ہیں, اور سیزن کے دوران ہم اگر آم نہ کھائیں تو پھر ہم زندہ نہیں ہیں.
اچھا,
تو میں ایکچولی سیزن سے 1 مہینہ پہلے یہاں پہ آیا تھا یو ایس میں, تو سال ہو چکا تھا آم کھائے ہوئے, تو یہاں پہ میں سوچ رہا تھا یہاں پہ تو دنیا کی پتہ نہیں کیا کیا ورائٹیز ملیں گی مجھے, لیکن انفارچونیٹلی میں دوستوں کو بتانا چاہ رہا ہوں, اگر آپ آم کھانے کے شوقین ہیں یا گاجر کھانے کے شوقین ہیں, تو جب آپ یو ایس آئیں تو اس سے پہلے پیٹ بھر کے کھا کے آئیں, اپنا صحیح جسے کہتے ہیں نا پنجابی میں منڈ کے کھاؤ,
منڈ کے کھا کر آؤ,
تو منڈ کے کھا کے آئیں وہاں سے, کیونکہ یہاں پہ جتنا عرصہ آپ رہنے والے ہیں آپ کو آم نہیں ملنے والے.
اچھا, تو اس کے علاوہ اور سب کچھ مل جائے گا لیکن آم نہیں ملیں گے. لیکن آپ نے یہاں پر آم تو یہاں پر متعارف نہیں کرا سکے, لیکن آپ نے سندھ کے کلچر کو یہاں متعارف کرانے کی ضرور کوشش کی, اور وہ کس طرح کے آپ نے اپنے علاقے کی رلیز وغیرہ اور ہینڈی کرافٹ کی چیزیں یہاں کے لوگوں کو پیش کی, تو کس طرح پھر آپ سمجھتے ہیں کہ یہ چیزیں نہ صرف آپ کے کلچر کو پروموٹ کرنے کا باعث بنی بلکہ ایک قریبی آپ کا تعلق پیدا ہو گیا گفٹ ایکسچینج سے؟
جی بالکل, جب میں آ رہا تھا یہاں پہ اس فیلوشپ کے لیے تو میں نے اپنا ایک پورا بیگ جو ہے وہ گفٹ وغیرہ سے ہی بھرا تھا, کیونکہ میری جو ہے نا میرے خون میں یہ چیز شامل ہے بینگ اے سندھی بینگ اے پاکستانی, کہ ہم تحفے دیے بنا کسی کو رہ نہیں سکتے, چاہے ہم کسی کے یہاں مہمان بن کے جائیں یا کوئی ہمارے یہاں مہمان بن کے آئے. تو میں یہاں پہ اپنی سپروائزر کے لیے جو میری آرگنائزیشن میں ہے اور یہاں پہ ایٹلس کور میں جو مینیجر تھی ہماری, میں ان کے لیے ہینڈی کرافٹ لایا تھا سندھ سے, جس میں سندھ کی ہاتھ کی بنی ہوئی بہترین رلی بھی تھی اور کچھ اور کرافٹ تھے, جس میں آپ چادر کہہ سکتے ہیں, اسکارف کہہ سکتے ہیں, شال کہہ سکتے ہیں سندھی, وہ ان کو گفٹ کیے تھے. اس کے علاوہ میں اپنی ہوسٹ آرگنائزیشن کے کوئی 15 عورتوں کے لیے جو میرے ڈپارٹمنٹ میں ہوتی ہیں ان کے لیے, اسپیشلی جب میں فیلوشپ کے بیچ میں پاکستان گیا تھا ایک پرسنل کام سے, تو وہاں سے میں تھرپارکر سے اسپیشلی ان کے لیے جو ہے نا وہ تھرپارکر کی مشہور چنریاں لایا تھا اور ہینڈ میڈ کلچ لایا تھا ان کے لیے, اور مرد حضرات کے لیے میں ڈھیر سارے اجرک اور سندھی ٹوپیاں لایا تھا جو کہ میں نے اپنے دوستوں کو جہاں پہ جو میرے کلیگس تھے, جو فیلوز تھے, جو میرے روم میٹس تھے یا جو بھی تھے, میں نے سب کو وہ گفٹ دیے ہیں آج تک, اور الحمدللہ میں اس بات سے بہت خوش ہوں کہ سب نے بہت اپریشیٹ کیا, اور بہت خوشی ہوتی ہے جب ان کو خوشی ہوتی ہے تو مجھے خوشی ہوتی ہے, اور یہ ایسی چیزیں ہیں جو لائف لانگ گفٹ ہیں آپ کے,
اور اس طرح
ہیں جس کی وجہ سے آپ کے جو ہے نا اتنے ریلیشنز بہتر ہوتے ہیں. اور دوسرا یہ ہے کہ میں آپ کو ایک بات بتانا چاہوں گا, آپ کی بات کاٹ رہا ہوں سوری, کہ مجھے یہاں پہ ایک کپل ملا تھا, امریکی کپل ہے, دونوں میاں بیوی بہت بوڑھے ہیں, 70 سے 80 سال ان کی عمر ہوگی دونوں کی, تو وہ مجھے یہاں پہ ہماری ویلکم پارٹی میں ایٹلس کور میں ملے تھے, تو ان سے جب دعا سلام ہوئی تو انہوں نے بتایا کہ وہ دونوں 1960s میں 1960 کے عرصے کے دوران پاکستان میں کام کر چکے ہیں, اور کچھ عرصہ لاہور میں اور فیصل آباد میں ان کا گزرا ہے, تو ان کا پاکستان سے بہت زیادہ لگاؤ دیکھ کے میں نے کچھ اور ڈیپلی ان کو جو ہے نا وہ کھودنے کی کوشش کی اور ان سے پوچھنے کی, تو انہوں نے پھر یہی بتایا کہ ہم وہاں پہ ملے تھے دونوں, پہلے ہم نہیں جانتے تھے ایک دوسرے کو, لیکن ماحول ایسا تھا فرینڈلی پاکستان کا کہ ہم دونوں آپس میں ملے, ہمیں محبت ہو گئی ایک دوسرے سے, اور بالآخر واپس آ کے واشنگٹن میں ہم نے شادی کی. اتفاق سے ان کی کوئی اولاد نہیں ہے, تو وہ بہت ہی نائس لوگ ہیں, اور انہوں نے مجھے جو ہے نا انوائٹ کیا تھا ایک ڈنر پہ, اور وہ ایک کینڈل لائٹ رومانٹک قسم کا ڈنر تھا میرے لیے, جو کہ میں نے کبھی ایکسپیکٹ نہیں کیا تھا کسی اسٹرینجر سے.
تو انہوں نے آپ کو بیٹا بنایا اور آپ نے ان کو اپنے والدین کا درجہ دیا, اور ایک نئے نیا نیا ایک آپ کا رشتہ بنا امریکہ میں آ کر, اور اس پروگرام نے آپ کو یہ موقع فراہم کیا کہ ایک بہت ہی گہرے محبت کے رشتے میں آپ بن گئے ایک ایسے بوڑھے کپل سے. تو اور آپ عمر دل آپ کیا کہیں گے, آپ جبکہ پروگرام کو ختم ہونے میں بہت کم وقت باقی ہے, صرف دو منٹ ہمارے پاس باقی ہیں, جلدی سے بتائیے کہ اگر کوئی شخص پاکستان میں کوئی فلاحی ادارہ کھولنا چاہے تو وہ کیا کرے.
اگر کوئی شخص فلاحی ادارہ کھولنا چاہے تو میں ان کو چاہوں گا کہ ان کے پاس جتنے بھی ریسورسز ہیں ان پہ یہ نہ سوچے کہ ہمارے میرے پاس جو ہے نا ریسورسز نہیں ہے, کم ہے, بس آپ سٹارٹ لے. کوئی آئیڈیا جو ہوتا ہے وہ پرفیکٹ نہیں ہوتا, ہر آئیڈیا جو ہوتا ہے وہ راہ ہوتا ہے, وہ ٹائم ٹائم کے ساتھ جو ہے نا پرفیکشن کی طرف جاتا ہے, تو وہ سٹارٹ لے. ہمارے یوتھ جو ہے کسی سے بھی کم نہیں ہے, یہاں پہ آ کے پاکستانیز فیلوز جو ہیں پورے دنیا کے فیلوز میں وہ ڈیفرنٹ ایوارڈ بھی جیت چکے ہیں, اور میرا بھی خود ارادہ ہے, میں یوتھ ایکشن کے نام سے اپنا ادارہ جو ہے ان دا پروسیس رجسٹریشن میں یوتھ کے لیے کام بھی کروں گا, اور انہیں یوتھ سے میں ہیلپ بھی لوں گا.
اور عابد آپ واپس جا کر کیا کریں گے؟
جی جیسا کہ میں نے کہا کہ میرا بھی ایسا ہی کچھ آئیڈیا ہے کہ یوتھ کے لیے میں نے پہلے بھی کام کیا ہوا ہے اور اسپیشلی فارمنگ کمیونٹیز کے لیے پاکستان میں, تو میرا آئیڈیا یہ ہے کہ میں واپس جا کے اپنی جو یوتھ ہے, کیونکہ ہمارے پاکستان میں میں دوستوں کو بتانا چاہتا ہوں کہ ٹیلنٹ کی کوئی کمی نہیں ہے, جتنا ٹیلنٹ ہمارے پاکستان میں دنیا میں شاید کہیں نہ ہو, تو اس لیے ہمیں خود کو کبھی انڈر ایسٹیمیٹ نہیں کرنا چاہیے کہ میں دوسروں سے کم ہوں. سب سے پہلی بات کہ ہمیں کانفیڈنس ہونا چاہیے. دوسری بات یہ ہے کہ ہمارے دوستوں کو, ہماری یوتھ کو, نوجوانوں کو اویئرنیس نہیں ہے اس لیول کی جس لیول کی ہونی چاہیے, جس لیول کی آج کل دنیا چل رہی ہے, کہ ان کو اویئرنیس نہیں ہے کہ ہماری تعلیم کی اپرچونیٹیز کہاں پہ ہیں, اور ہماری نوکری یا باہر جانے کے لیے ایسے مواقع حاصل کرنے کے لیے, دنیا دیکھنے کے لیے مواقع کیسے ہیں, کہاں پہ اویلیبل ہیں, اور ہم کیسے ایکسیس کر سکتے ہیں ان کو. اور یہ ساری چیزیں یہاں پہ آ کے مجھے پتا چلی ہیں, تو میں واپس جا کے اسی چیز پہ کام کروں گا, اور اپنے علاقے میں جتنے بھی اسکولس, ہائر اسکولس, ہائر سیکنڈری اسکولس ہیں, چاہے وہ گرلز کے ہوں یا بوائز کے, وہاں پہ جا کے میں یہ سیشنز کروں گا, اسپیشلی جب میں جاؤں گا اپنے دوستوں کے ساتھ, اپنی یوتھ کے ساتھ, اور ان میں یہ اویئرنیس پیدا کروں گا کہ آپ سب سے پہلے تو خود سلیکٹ کریں کہ آپ نے بننا کیا ہے, اس کے بعد اپرچونیٹیز دنیا میں کھلی پڑی ہیں, آپ تعلیم حاصل کر سکتے ہیں. یہ نہیں ہے کہ امریکہ کی تعلیم دنیا سے بہت مہنگی ہے تو آپ نہیں حاصل کر سکتے, نہیں, اس کے لیے بھی اسکالرشپس ملتی ہیں. لیکن سب سے بہترین چیز یہ ہے آپ کے لیے, فرسٹ سجیشن میری یہ ہوگی کہ آپ جس سبجیکٹ میں پڑھ رہے ہیں اس میں ماسٹر بن جائیں,
اور پھر ریسرچ کریں. شہزاد جلدی سے
ریسرچ کریں.
بے شکریہ شہزاد, جلدی سے آپ بتائیے کہ آپ پاکستان واپس جا کر کیا کریں گی.
بالکل, میں ابھی واپس جا کے میں ڈیولپمنٹ سیکٹر میں ہی کام کرنا چاہتی ہوں یاسمین, جہاں میں جس کام کو میں چھوڑ کے آئی تھی, ہو سکتا ہے اسی کام کو میں سٹارٹ کروں, اور میں یہ بھی چاہتی ہوں کہ جو میں یہاں کام کر رہی ہوں اپنی ہوسٹ آرگنائزیشن کے ساتھ, یعنی ڈیزاسٹر مینجمنٹ کے اوپر, میں جا کے ان کے کام کو پاکستان میں بڑھاؤں یا انٹروڈیوس.
بے حد شکریہ آپ کا. ہمارے پروگرام کو سمیٹنے کا وقت ہوا. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارے آج کے مہمان تھے امریکہ میں قائم فلاحی اداروں کے ایک بین الاقوامی نیٹ ورک کے تحت یہاں امریکہ میں ایک سال کے تربیتی کورس کے لیے موجود تین پاکستانی ایٹلس کور فیلوز. ہمارے مہمان تھے امریکی دارالحکومت واشنگٹن ڈی سی میں قائم فلاحی اداروں کے ایک نیٹ ورک انٹریکشن میں مینیجر پروگرام سٹینڈرز کے طور پر ایک سال کے لیے وابستہ ایک پاکستانی ایٹلس کور فیلو عمر دل خان. خیبر پختونخوا سے تعلق رکھنے والے عمر دل خان ڈبلیو ایچ او, یو این ایچ سی آر, یو ایس ایڈ اور ورلڈ بینک سمیت متعدد قومی اور بین الاقوامی اداروں کے ساتھ انسانی ہمدردی سے متعلق مختلف پروجیکٹس میں کام کر چکے ہیں. ہمارے مہمان تھے یہاں واشنگٹن میں قائم فلاحی اداروں کے ایک بین الاقوامی نیٹ ورک کے تحت یہاں امریکہ میں ایک سال کے تربیتی کورس کے لیے موجود ایٹلس کور فیلو عابد حسین سید. نوشیرو فیروز سکھر سے تعلق رکھنے والے ہمارے مہمان عابد حسین اقوام متحدہ اور متعدد دوسرے بین الاقوامی اداروں کے ساتھ وابستہ رہ چکے ہیں اور ہزاروں مصیبت زدہ گھرانوں، کاشتکاروں اور نوجوانوں کو بہتر زندگی گزارنے میں مدد فراہم کر چکے ہیں۔ اور ہماری مہمان ہیں امریکی ریاست میری لینڈ میں قائم ایک فلاحی ادارے ڈیزاسٹر اکاؤنٹیبلٹی پروجیکٹ سے ایک سال کے لیے وابستہ ایٹلس کور فیلو شہزا خان۔ ملتان پاکستان سے تعلق رکھنے والی ہماری مہمان شہزا خان اسلام آباد کے پلاننگ کمیشن کے ساتھ بھی وابستہ رہ چکی ہیں۔ ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ہمارے مہمانوں کی تصاویر کے سنگ سنگ سننے کے لیے ہمارے لنکس ہیں facebook.com/voaurdu اور facebook.com/hardamrawahaizindagi اور facebook.com/yasminjameel voaurdu۔